यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सूर्य दर्शन सहकारी मुद्दाको अदालती बहस सकियो। आजै थुन्छेकको आदेश आउने सम्भावना। नेपाल भूकम्पीय जोखिममा रहेकाले हर हमेशा पूर्व तयारीमा रहनुपर्नेमा भूकम्पविदहरूको जोड़। र भारतमा एक मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा छ जनाको मृत्यु। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त। समाचार अब विस्तारमा। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत कास्कीमा सरकारी वकिलको जवाफी बयान सकिएको छ। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले थुन्छेक बहस सकेकाले आज साँझसम्ममा इजलासबाट थुन्छेकको आदेश हुन सक्ने जानकारी दिनुभयो। जिल्ला न्यायाधीश नितिज राईको इजलासमा यही पुस 16 गतेदेखि उक्त मुद्दाका सातजना प्रतिवादीको थुन्छेक बहस शुरू भएको थियो। उक्त मुद्दाका आरोपी एवं पूर्व गृहमन्त्री रवि लामिछाने सातजना प्रतिवादीको बहस सकिएपछि जाहेरवाला सहकारी पीड़ित पक्षका कानून व्यवसायीले जवाफी बहस गर्नुभएको थियो। आज सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता काफ्ले लगायतले जवाफी बहस गर्नुभएको हो। प्रतिवादीलाई पूर्वपक्षको लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुना मुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आजै हुने न्यायाधिवक्ता काफ्ले बताउनुभयो। लामिछाने सहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोड़िएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी, लीला पछाई, कृष्ण बहादुर गुरूङ, राम बहादुर खनाल लगायत जोड़िएका छन्। यही पुस 7 गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित 44 जना विरूद्ध मुद्दा दायर गरेको थियो। पर्यटकीय नगरी पोखराका तालहरूमा 53 प्रजातिका जलपन्छी भेटिएका छन्। ताल तलैयाको शहरको रूपमा परिचित तथा रामसार सूचीमा सूचीकृत पोखराका 9 तालमा गरिएको जलपन्छी गणनाबाट 53 प्रजातिका जलपन्छी भेटिएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो। टाइगर माउन्टेन पोखरा लज र पोखरा पन्छी समाजको अगुवाईमा 43 स्वयंसेवक गणकहरूबाट गरिएको गणनाबाट 53 प्रजातिका पन्छी अभिलेख गरिएको उहाँले जानकारी दिनुभयो। मुगलिन मलेखु सड़क स्तर उन्नतिको क्रममा सवारी सञ्चालन नरोकिने भएको छ। गत हप्ता दिउँसोमा सवारी साधन रोकेर स्तर उन्नतिको काम गरिएको थियो। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायणगढ मुगलिनका विजय दराईका अनुसार यही पुस 7 गतेदेखि 13 गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गर्न थालिएको हो। अहिलेसम्म 20% काम मात्र भएको छ। भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। पटक पटकको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। नेपालको भौगोलिक अवस्थितिका कारण भूकम्प गइरहेको र जाने सम्भावना कायम नै भएकाले यस सम्बन्धी पूर्व तयारी र सचेतना फैलाउनु आवश्यक रहेको भूकम्पविदहरूको भनाई छ। संवाददाता सरिता खनालको रिपोर्ट।
पछिल्लो समय नेपालमा भूकम्प तथा त्यसका पराकम्पहरू गइरहेका छन्। जाजरकोटमा अघिल्लो वर्ष कार्तिक 17 गते 6.4 म्याग्नेच्युडको भूकम्प जाँदा 157 जनाले ज्यान गुमाए भने 70,000 भन्दा धेरैको संख्यामा घर तथा भौतिक संरचनामा क्षति पुग्यो। त्यसबाहेक पनि गएको केही महिना यता जाजरकोट सहित पश्चिमका बाजुरा, दार्चुला, बैतडी, बझाङ, कालीकोट, मुगु केन्द्रबिन्दु भएर 4 म्याग्नेच्युड भन्दा माथिका भूकम्प लगातार जसो गइरहेको छ। त्यसमध्ये यही पुस 6 गते बाजुराको गोत्री आसपास केन्द्रबिन्दु भएको 5.2 म्याग्नेच्युडको भूकम्प गएको थियो भने गत साता मात्रै सिन्धुपाल्चोकको माझीटार आसपास केन्द्रबिन्दु भएर 4.8 म्याग्नेच्युडको भूकम्प गएको थियो। नेपालमा ससाना भूकम्प निरन्तर गइ नै रहने र कतिपय साना भूकम्पको धक्का महसुस पनि नहुने भएकाले भूकम्प मापन केन्द्रले पनि त्यसको मापन गर्न नसक्ने खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारी बताउनुहुन्छ।
भूकम्पीय दृष्टिकोणले हेर्दाखेरि नेपाल समग्र क्षेत्र जोखिममा चाहिँ रहेको छ। यी क्षेत्रमा चाहिँ भविष्यमा ठूलो भूकम्प जान सक्ने अथवा चाहिँ भूकम्प जानलाई जुन शक्ति चाहिँ सञ्चित हुन्छ त्यो शक्ति चाहिँ सञ्चित भइरहेको क्षेत्र भन्ने चाहिँ बुझिन्छ। भर्खरै पश्चिमतर्फ गएका भूकम्पहरू हामीले महसुस गर्ने गरेर जसबाट चाहिँ मानिसहरूमा अलिकति त्रासदी चाहिँ फैलियो। भूकम्पीय चाहिँ अध्ययन अनुसन्धानबाट संसारमा भूकम्प कहाँ कहाँ जान्छन्, भूकम्प कसरी जान्छ, भूकम्प जाने शक्ति चाहिँ कहाँ कहाँ छ, कति शक्ति छ भनेर यस्ता कुराहरू चाहिँ मापन हुन्छन्। तर त्यो शक्ति चाहिँ भूकम्पबाट कसरी बाहिर निस्कन्छ, कहिले निस्कन्छ भन्ने भन्न सकिँदैन।
नेपालको भौगर्भिक अवस्थितिका कारण पनि ठूलो भूकम्पको सम्भावना रहेको भूकम्पविदहरूको भनाइ छ। तर भूकम्प जानुभन्दा अगाडि कुनै पनि प्रकारको संकेत नहुने र यही समयमा जान्छ भन्ने भविष्यवाणी पनि गर्न नसकिने भएकाले यसबाट बच्न पूर्व तयारीका लागि बनेका मापदण्ड पालना गर्नु र सचेतना कार्यक्रममा जोड़ दिनुपर्ने देखिन्छ। देशैभर रहेका सबै स्थानीय तहहरूमा भूकम्प सम्बन्धी संरचना स्थापना भएका छन्। सरकारले बनाएको सुरक्षित संरचनाको आचार संहितालाई कार्यान्वयन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले पछिल्लो समय निर्माण भइरहेका भौतिक संरचना आचार संहिता अनुरूप छ कि छैन भन्ने कुरामा स्थानीय तहले अनुगमनको पाटोलाई बलियो बनाउन जरूरी देखिन्छ। लगातार गइरहेका र क्षति पुर्याएका भूकम्पबाट पाठ सिक्दै नागरिकलाई सुसूचित गर्नेदेखि संरचना सुरक्षित बनाउनेतर्फ ध्यान दिनु अहिलेका लागि सबैभन्दा महत्वपूर्ण विषय रहेको वरिष्ठ भूकम्पविद डाक्टर अधिकारी बताउनुहुन्छ।
भूकम्पले क्षति गर्ने भनेको हामीले बनाएका संरचना हुन्, त्यो संरचनाको क्षति हुँदा हामी त्यहाँभित्र नजिक छौँ भने मानवीय क्षति हुने हो। हाम्रा मापदण्ड पनि लागू हुँदैनन्, आचार संहिता पनि लागू हुँदैनन्, हाम्रा भवन अहिले पनि मन खुसी चाहिँ निर्माण हुन्छन्, त्यसमा अनुगमनको पाटो धेरै कम छ। भूकम्पीय सूचना जानकारी सामान्य भन्दा सामान्य मानिसदेखि सम्पूर्ण तहमा चाहिँ हामीले पुर्याउनु पर्ने भयो।
भूकम्प बारेको जानकारी सबैको पहुँचमा पुर्याउन निरन्तर सचेतनामूलक कार्यक्रम भइरहनु पर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेपालमा भूकम्पीय जोखिम सम्बन्धी रिपोर्ट पछि बाँकी समाचार। पत्रकारको श्रम सम्बन्धी समस्या समाधान गर्नको निम्ति न्यूनतम पारिश्रमिक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले आज काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा न्यूनतम पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न ऐन कार्यान्वयन हुनै पर्नेमा सरोकारवालाहरूले जोड़ दिनुभएको हो। कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारहरूका समस्या समाधानका लागि ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले न्यूनतम पारिश्रमिक सम्बन्धी भएको कानून कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुहुँदै कानून कार्यान्वयनको लागि सम्बद्ध पक्ष सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारका समस्या समाधान गर्नका लागि न्यूनतम पारिश्रमिक सम्बन्धी ऐन कार्यान्वयनको विकल्प भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताका विकासका चाहना पूरा गर्न अनुभूति हुने गरी सरकार काममा जुटेको बताउनु भएको छ। आज लमजुङमा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा संचार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउनुभयो। अन्तर मन्त्रालय समन्वय गरेर विकास निर्माणका काम कार्यान्वयन गर्न सरकार लागि परेको उहाँले बताउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजन र सामुदायिक रेडियो प्रसारक संघ नेपाल बीच सूचना सन्देश प्रसारणमा सहकार्य गर्ने सम्बन्धमा आज छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक सेवा प्रसारण पीएसबीको कार्यालयमा आयोजित छलफलमा कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले दुवै संस्थाको मूल उद्देश्य नागरिकलाई सुसूचित गर्नु र मुलुकको समृद्धिमा टेवा पुर्याउने भएकाले सहकार्य गरेर अघि बढ़न सकिने बताउनुभयो। कार्यकारी अध्यक्ष विष्टले पीएसबीको अन्तर्राष्ट्रिय अवधारणा र सामुदायिक रेडियोहरूले गरिरहेको अभ्यासलाई समेत अनुसरण गरेर सार्वजनिक सेवा प्रसारणका विषयवस्तु चयन र उत्पादनमा ध्यान दिइने बताउनुभयो। उहाँले सीमित स्रोत साधन केही बीचबाट पीएसबीको व्यापकता बढ़ाउनु पर्ने भएकाले सूचना सन्देश र प्रसारण पहुँचमा सार्वजनिक सेवा प्रसारण र सामुदायिक रेडियो प्रसारक संघबीच निकट भविष्यमा सहकार्य गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान रहेको र पीएसबीको लक्ष्य पूरा गर्न सार्वजनिक सेवा प्रसारण नेपालसँग सहकार्य गरेर अघि बढ़न संघ प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरू रघुजी पन्त, प्रेम सुवाल, शेरबहादुर कुवर, डाक्टर चन्द्र भण्डारी, डाक्टर तोसीमा कार्की लगायतले विश्वविद्यालयमा कुलपतिको सट्टा स्वास्थ्य विज्ञानलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको सहकुलपतिको व्यवस्था हटाउनुपर्ने र सर्वसाधारणलाई सर्वसुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कुरा उल्लेख गर्नुपर्ने सुझाव पेश गर्नुभयो। विश्वविद्यालय कैलालीको गोदावरी नगरपालिकामा रहने हुँदा उक्त नगरपालिकालाई संरक्षकका रूपमा विधेयकमा समेट्नुपर्ने, विश्वविद्यालयले सम्बन्धन दिने कुरा प्रतिबन्धात्मक बनाउन नहुने र चिकित्सा शिक्षा उत्तीर्ण हुन 60% अंक ल्याउनुपर्ने प्रावधान समेत राखेर विधेयक संशोधन गर्न सुझाव दिनुभयो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सबैको सहमतिमा अघि बढ़ेका पछाडि यसलाई तत्काल टुंग्याउन समितिलाई आग्रह गर्नुभयो। मन्त्री भट्टराईले विश्वविद्यालय तहको शिक्षा सुधारको लागि सरकारले प्रदेशहरूमा छलफल र सहकार्य गर्दै आएको पनि बैठकलाई जानकारी गराउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। बागलुङको धौलागिरी अस्पतालमा 4 महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ। 3 वर्षदेखि सक्रिय मनोरोग विभाग 4 महिना यता ठप्प जस्तै बनेको अस्पताल स्रोतले जनाएको छ। पछिल्लो समय मनोरोगका बिरामी बढ़दो क्रममा रहेको भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ़दै जाने चिकित्सकहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। भागदौड़का क्रममा अन्य कैयौं भक्तजन घाइते भएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनप्रति सामाजिक सञ्जाल मार्फत समवेदना प्रकट गर्नुभएको छ। बंगलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आवागमनसँगै व्यवसायमा सुधार भएको बताएका छन्। विश्वकै दोस्रो ठूलो गार्मेन्ट उत्पादक मुलुकले महिनौ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक पटक रोकिएको थियो। केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यद्यपि राम्रो सुविधा र बढ़ी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीका श्रमिकहरूको प्रदर्शन भने जारी रहेको छ। अब खेल समाचार। बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई 2-0 गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो। बार्सिलोनाको जीतमा गावी र लामिन यामलले गोल गरे। 17 मिनटमा गावीको गोलको अग्रता दिलाएको बार्सिलोनाका लागि यामलले 52 मिनटमा गोल गर्दै सहज जीत दिलाए। उपाधिको लागि बार्सिलोनाले रियल म्याड्रिड र मार्लोका विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ। विभाग अनुसार आज कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी आज राति कोशी प्रदेशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सूर्य दर्शन सहकारी मुद्दाको अदालती बहस सकियो। आजै थुनछेकको आदेश आउने सम्भावना। नेपाल भूकम्पीय जोखिममा रहेकाले हर हमेशा पूर्व तयारीमा रहनुपर्नेमा भूकम्पविदहरूको जोड़। र भारतमा एक मन्दिरमा भागदौड़ मचिँदा कम्तीमा 6 जनाको मृत्यु, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दुःख व्यक्त। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।